मलाई लाग्छ जीवनमा एकपटक हामी सबैले म को हुँ भन्ने प्रश्नको सामना गर्छौँ. हु एम आई? यो प्रश्न हाम्रो पहिचानसँग सम्बन्धित छ. हामी सबैजना आफ्नो पहिचान जान्न चाहन्छौँ. त्यसकारण हामी हाम्रो काम, सम्बन्ध, सम्पत्ति र अन्य चिजहरूमा हाम्रो पहिचान खोज्दछौँ. यिनै कुराहरूको आधारमा तपाईँ आफ्नो जीवनमा थप अर्थ, कारण वा जिउनुको उद्देश्य खोज्नुहुन्छ. जब तपाईँले आफ्नो जागिर, आफूले माया गरेको मानिस, धन सम्पत्ति आदि गुमाउनुहुन्छ, तपाईँले जिउनुको कुनै अर्थ भेटाउनुहुन्न. जीवनमा आइपर्ने त्यस्ता थुप्रै परिस्थितिहरू छन् जसले तपाईँलाई म को हुँ जस्ता प्रश्नहरू सोध्न बाध्य पार्दछ. उदाहरणको लागि, तपाईँले भर्खरै आफ्नो आमा बुबा गुमाउनु भएको छ र तपाईँ सोध्नुहुन्छ म को हुँ. कसैले तपाईँलाई सम्बन्ध विच्छेद वा ब्रेकअप दियो र तपाईँ सोध्नुहुन्छ म को हुँ, हु एम आई? तपाईँले भर्खरै आफ्नो जागिर गुमाउनु भयो र तपाईँले सोध्नुहुन्छ कि म को हुँ. वा तपाईँ सधैँ आफ्ना बालबच्चाहरूसँग घरमै बस्नुहुन्छ र तपाईँ सोध्न थाल्नुहुन्छ कि म को हुँ, हु एम आई? सुप्रिय मित्रहरू, तपाईँको एउटी आमा, एक विद्यार्थी, एक घायल प्रेमी, एक उद्यमी, तपाईँ आफूलाई कसरी परिभाषित गर्नुहुन्छ? हाउ डु यु डिफाइन युर सेल्फ? हामी के गर्छौँ र समाजमा हामी को हौँ भन्ने आधारमा आफूलाई परिभाषित गर्ने एउटा सामान्य तरिका हो. तर मित्रहरू, हामी आफूलाई परिभाषित गर्ने त्यहाँ अर्को एउटा उत्तम तरिका छ र यो परमेश्वरको तरिका हो. अब तपाईँ र म आफ्नो पहिचानलाई लिएर अन्यलमा पर्नु पर्दैन. हामीले संसारमा आफ्नो पहिचान खोजिरहनु पर्दैन. हामीसँग के छ र हामी के गर्छौँ त्यसमा आफ्नो पहिचान खोज्नु जरुरी छैन. परमेश्वरले उहाँको वचनमा हाम्रो पहिचानबारे बताउनु भएको छ. हामी को हौँ भनेर परमेश्वरले हामीलाई बताइदिनु भएको छ. र हामी को हौँ संसारले परिभाषित गर्दैन, हामी आफै पनि आफूलाई परिभाषित गर्दैनौँ. हाम्रो परिस्थितिले, हाम्रो अभावले, हाम्रो जातले, हाम्रो सामाजिक, हाम्रो नाउँले हामी के गर्छौँ, कहाँ छौँ, त्यसले हामी को हौँ भन्ने कुराको परिभाषित गर्दैन. तर परमेश्वरले गर्नुहुन्छ. र यही कुरालाई हामी पहिलो पत्रुस 2:4-10 पाउँदछौँ. तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुस 2 पल्टाउनुहोस्. हामीले पत्रुसको पत्रबाट परमेश्वरको वचनलाई श्रृङ्खलाबद्ध तरिकाले, धारावाहिक रूपमा हामीले हेरिरहेका छौँ. हामी 2 आज हामी 4 आइपुगेका छौँ. पत्रुसको पत्रलाई तपाईँले पृष्ठ नम्बर 1662 पाउनुहुन्छ. यदि तपाईँले ठुलो खालको बाइबल प्रयोग गरिरहनु भएको छ भने, सानो खालको छ भने तपाईँले त्यसलाई आफ्नो तरिकाले भेटाउन सक्नुहुन्छ. हामी पहिलो पत्रुस 2:4-10 हेर्नेछौँ. कृपया जसै म पढ्छु, सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्. उहाँ कहाँ जाओ जो जीवित पत्थर हुनुहुन्छ, मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ. तिमीहरू पनि येशु ख्रिस्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरू चाहिँ आत्मिक घर बन्दै जाओ. किनभने धर्मशास्त्रमा भनिएको छ, हेर सिओनमा एउटा छानिएको र बहुमूल्य कुनै ढुङ्गोमा बसाल्छु र जसले उहाँमाथि विश्वास गर्छ त्यो सर्वमा पर्ने छैन. यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ. तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ जुन ढुङ्गालाई भवन निर्माण गर्नेले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो. र एउटा ढुङ्गो जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान जसले तिनीहरूलाई लोट्न लगाउँछ, किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्, तिनीहरूको निम्ति यस्तै हुन तोकिएको थियो. तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो. उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदयको ज्योतिमा ल्याउनुभयो ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक. एकपल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरको प्रजा भएका छौ. एकपल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ. आमेन. प्रियहरु हाम्रो पहिचान ख्रिस्टमा लुकेको छ, क्रिस्चियनहरूको पहिचान ख्रिस्टमा लुकेको छ। ख्रिस्ट को हुनुहुन्छ त्यसले हामी को हौँ भनेर परिभाषित गर्दछ। र आजको वचनमा हामी दुईवटा प्रश्नहरू सोध्नेछौँ, ख्रिस्ट को हुनुहुन्छ पहिलो प्रश्न, र दोस्रो हामी को हौँ, अनि दोस्रो हामी को हौँ। पहिलो ख्रिस्ट को हुनुहुन्छ, तपाईँसँग कलम कपी छ भने तपाईँले यी दुई बुधाहरूलाई लेख्न सक्नुहुन्छ, यी दुई बुधाहरूलाई तपाईँले वचन लेख्ने बानी बसाल्नुभयो भने तपाईँलाई यस बानीले, यस अभ्यासले वचन सुन्ने सुनिरहेको बेलामा निधाउनबाट जोगाउन सक्छ। जस्तै तपाईँको हात, तपाईँको आँखा, तपाईँको कान सक्रिय भएर वचन सुन्नमा केन्द्रित हुन्छ, यसले तपाईँलाई वचनको समयमा उङ्नबाट झुल्नबाट जोगाउँछ। सो ख्रिस्ट को हुनुहुन्छ र हामी को, हु इज क्राइस्ट एन्ड हु आर वी, दुईवटा। पहिलो ख्रिस्ट को हुनुहुन्छ, वचनले हामीलाई के भन्दछ, ख्रिस्ट को हुनुहुन्छ। पहिलो ख्रिस्ट जीवित पत्थर हुनुहुन्छ, ख्रिस्ट जीवित पत्थर हुनुहुन्छ। चार अध्यायको कम हेर्नुहोस् न, उहाँ कहाँ जाओ जो जीवित पत्थर हुनुहुन्छ। बाइबलको अनुसार परमेश्वर चट्टान हुनुहुन्छ, उहाँ पत्थर हुनुहुन्छ। र दानियल दुई अध्याय अनुसार पत्थरले, चट्टानले, ढुङ्गाले सबै राष्ट्रहरूलाई चकनाचुर पार्ने र अन्त्य गर्ने र सदा सर्वदा रहिरहने परमेश्वरको राज्यलाई जनाउँछ। र ख्रिस्ट परमेश्वरको राज्य प्रवेश गराउने, ल्याउनु हुने त्यो राजा हुनुहुन्छ। त्यसकारण मर्कुस एक अध्याय 15 पदमा यीशुले यसरी घोषणा गर्दै आफ्नो सेवाका सुरु गर्नुहुन्छ कि परमेश्वरको राज्य नजिक आएको छ, सुसमाचारमा पश्चाताप गर र सुसमाचारमा विश्वास गर। सो यीशु ख्रिस्ट परमेश्वरको राज्यको जगढुङ्गा, फाउन्डेसन हुनुहुन्छ, जगढुङ्गा हुनुहुन्छ। र यसले हामी ख्रिस्चियनहरूलाई, जो हामी ख्रिस्टमा छौँ, संसारमा हाम्रो संरक्षण र हाम्रो सुरक्षा पक्का गर्दछ। ख्रिस्ट जगढुङ्गा हुनुहुन्छ जसमाथि हामी चर्च निर्माण भएका छौँ। चट्टान झैँ येशु ख्रिस्ट अझै शक्ति भएको हुनुहुन्छ, उहाँको अन्त कहिले पनि हुँदैन। र ख्रिस्ट पत्थर मात्र होइन, ख्रिस्ट जीवित पत्थर हुनुहुन्छ भने बाइबलले हामीलाई भन्दछ। यसको अर्थ उहाँ आफैमा जीवन भएको र उहाँ कहाँ आउनेहरूलाई जीवन दिनुहुने पत्थर हुनुहुन्छ। येशु ख्रिस्ट हाम्रो निम्ति सुरक्षा हुनुहुन्छ पक्कै पनि, येशु ख्रिस्ट हाम्रो निम्ति जीवन हुनुहुन्छ। येशु ख्रिस्ट आफैमा जीवन भएको र अरूलाई जीवन दिनुहुने पत्थर हुनुहुन्छ। येशु ख्रिस्टको हुनुहुन्छ, उहाँ जीवित पत्थर हुनुहुन्छ। दोस्रो, येशु ख्रिस्ट परमेश्वरको चुनिएको जन हुनुहुन्छ। पद चारको खला हेर्नुहोस् न, मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ। सामान्यतया मानिसहरूले येशु ख्रिस्टलाई अस्वीकार गर्छन्, येशु ख्रिस्टलाई इन्कार गर्दछन्, तिनीहरूले उहाँलाई तुच्छ ठान्छन्, मानिसहरूले येशुलाई मन पराउँदैनन्। स्वभावले सबै मानिसले वास्तवमा येशुको विरोध गर्छ। हामी पनि एक समयमा येशुका विरोधीहरू थियौँ। हामी जन्मिँदै येशुलाई प्रेम गर्ने, येशुलाई माया गर्ने, येशुप्रति आकर्षित भएर जन्मेका थिएनौँ। हामी स्वभावले पापमा जन्मेका थियौँ, क्रोध मुनि भएर जन्मेका थियौँ र येशुलाई विरोध गर्दथ्यौँ। सामान्यतया सबै मानिसले येशुको विरोध गर्दछन्। र यसैया 53 भने चाहिँ येशु मानिसहरूबाट उहाँ घृणित हुनुभयो र इन्कार गरिनुभयो। अफसोसमा परेको मानिस र कष्टसँग परिचित हुनुभयो। उहाँ त्यो जस्तो हुनुहुन्थ्यो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। उहाँ घृणित हुनुभयो र मानिसले उहाँलाई केही मोलको गरेन। संसारले येशुलाई घृणा गरे र क्रुस ख्रिस्टको अस्वीकारको पराकाष्ठ हो। ओके, संसारले ख्रिस्टलाई उहाँको जन्मदेखि लिएर क्रुससम्म अस्वीकार गर्यो। र युहन्ना 1:10-11 पदले यसरी भन्दछ, उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। संसारले ख्रिस्टलाई इन्कार गरे र बिना मोलको ठाने तापनि मानिसले उहाँलाई एक पागल र ठग ठानेर पन्साए तापनि ख्रिस्ट परमेश्वरको दृष्टिमा चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ। संसारको नजरमा उहाँ एक पागल, एक ठग हुनुहुन्छ, संसारद्वारा उहाँ इन्कारिएको हुनुहुन्छ, तर परमेश्वरद्वारा उहाँ स्वीकारिएको, परमेश्वरद्वारा चुनिनु भएको, खडा गरिएको एक बहुमूल्य जन हुनुहुन्छ। येशु ख्रिस्ट ब्रह्माण्डको प्रभु, चर्चको जग शिर, उहाँका मानिसहरूको मुक्तिदाता र संसारको न्यायकर्ता चुनिनु भएको छ र पूर्व नियुक्त हुनुभएको छ। यद्यपि संसारले कुरा देख्दैन, यद्यपि यो संसारले यसु ख्रीष्टलाई लिएर हेर्छ र गौतम बुद्ध अथवा संसारको अरू कुनै गुरुहरूको पङ्क्तिमा राखिदिँदछ, तर बाइबलले भन्दछ संसारको नजरमा मानिसहरूबाट यसु ख्रीष्ट इन्कार गरिनुभए तापनि परमेश्वरको दृष्टिमा उहाँ चुनिनु भएको बहुमूल्य हुनुहुन्छ, उहाँ नै मुक्तिदाता हुनुहुन्छ, उहाँ नै न्यायकर्ता हुनुहुन्छ, ख्रीष्ट नै चर्चको जग हुनुहुन्छ, चर्चको जीवन हुनुहुन्छ, उहाँ नै चर्चको शिर हुनुहुन्छ। संसारको नजरमा उहाँ मूल्यहीन भए तापनि परमेश्वर र विश्वासीहरूको नजरमा यीशु बहुमूल्य हुनुहुन्छ, बहुमूल्य हुनुहुन्छ, जसको निम्ति हामी सबै कुरा त्याग्न तयार हुन्छौँ, आफ्नो जागिर, आफ्नो सम्बन्ध, परिवार, समाज छाडेर हामी यीशुको पछि लाग्छौँ। किन? किनकि यीशु बहुमूल्य हुनुहुन्छ हाम्रो निम्ति, उहाँ सबैभन्दा आदरणीय र परमेश्वरको छनौटको व्यक्ति हुनुहुन्छ। यीशु ख्रीष्टको हुनुहुन्छ, यीशु ख्रीष्ट जीवित पत्थर हुनुहुन्छ, यीशु ख्रीष्टको हुनुहुन्छ, यीशु ख्रीष्ट परमेश्वरको चुनिएको जन हुनुहुन्छ, र तेस्रो यीशु ख्रीष्टको हुनुहुन्छ, उहाँ बचाउने ढुङ्गा र न्याय गर्ने ढुङ्गा हुनुहुन्छ। यीशु ख्रीष्ट बचाउने ढुङ्गा र न्याय गर्ने ढुङ्गा हुन्छ। हि इज अ सेभिङ स्टोन एन्ड जजिङ स्टोन। हामी छदेखि सात पदको खण्ड कसम हामी हेर्नेछौँ, किनभने धर्मशास्त्रमा भनिएको छ, हेर सियोनमा एउटा छानिएको र बहुमूल्य कुनै ढुङ्गामा बसाल्छु र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्ने छैन। यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ। ख्रीष्ट हाम्रो निम्ति बहुमूल्य हुनुहुन्छ। ख्रीष्ट मात्र परमेश्वरको चर्चको जग र शिर हुनुहुन्छ। यीशु ख्रीष्ट परमेश्वरले आफ्नो आत्मिक घर राख्नुभएको, आत्मिक घरमा राख्नुभएको मुख्य कुना ढुङ्गा, जग ढुङ्गा, आदरशिला हुनुहुन्छ। यसको अर्थ यीशु ख्रीष्ट बिना त्यहाँ परमेश्वरको राज्यको अस्तित्व असम्भव छ। यीशु ख्रीष्ट जग हुनुहुन्छ, उहाँमा परमेश्वरको राज्य स्थापित भएको छ। उहाँ परमेश्वरको राज्यको कुना ढुङ्गा हुनुहुन्छ, जग ढुङ्गा हुनुहुन्छ, जसमा सम्पूर्ण राज्य अडिएर रहेको छ। कुना ढुङ्गा अर्थात् जग ढुङ्गा भवनसँगै रहन्छ र यस ढुङ्गाले के गर्छ? भवनलाई थाम्दछ, भवनलाई एकीकृत गर्दछ र सजाउँदछ। ख्रीष्टले पनि आफ्नो पवित्र दुलही चर्चलाई, उहाँको आत्मिक घरसँग उहाँ रहनुहुन्छ र उहाँले त्यसै गर्नुहुन्छ। उहाँले आफ्नो चर्चसँग उहाँ रहनुहुन्छ, पृथ्वीको युगको अन्त्यसम्म उहाँ रहनुहुन्छ। चर्चलाई उहाँले एकीकृत गर्नुहुन्छ, एकताबद्ध गर्नुहुन्छ, थामेर राख्नुहुन्छ र ख्रीष्टले नै चर्चलाई सुन्दर बनाउनुहुन्छ, सजाउनुहुन्छ। र यहाँ हामीले भन्दछ कि ख्रीष्ट बचाउने ढुङ्गा हुनुहुन्छ, उहाँमाथि विश्वास गर्ने त्यो शर्ममा पर्ने छैन भने यहाँनिर बाइबलले हामीलाई भन्दछ। ख्रीष्ट एक ख्रिस्टियनको निम्ति उहाँ मुकुट, एउटा दाज र सम्मान हुनुहुन्छ। हामी ख्रिस्टियनहरूको निम्ति यीशु ख्रीष्ट उहाँ हाम्रो इज्जत हुनुहुन्छ, हाम्रो मान, हाम्रो सम्मान, हाम्रो मुकुट उहाँ हुनुहुन्छ, हाम्रो गर्व उहाँ नै हुनुहुन्छ, हाम्रो घमण्ड यीशु ख्रीष्ट हुनुहुन्छ। विश्वास गर्नेको निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, विश्वास गर्नेको निम्ति यीशु बहुमूल्य हुनुहुन्छ। र भजन सङ्ग्रह 62:7 भन्दछ, मेरो उद्धार र मेरो इज्जत परमेश्वरमा आश्रित छ, मेरो शक्तिशाली चट्टान, मेरो शरणस्थान परमेश्वर नै हुनुहुन्छ। यीशु ख्रीष्ट बचाउने ढुङ्गा हुन्छ। यीशु ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई, यीशु ख्रीष्टमा विश्राम लिनेहरूलाई, आड लिनेहरूलाई, यीशु ख्रीष्टमुनि ओत लाग्नेहरूलाई यीशु ख्रीष्टले बचाउनुहुन्छ, उहाँ बचाउने ढुङ्गा हुनुहुन्छ। यीशु ख्रीष्ट यस्तो शक्तिशाली, यस्तो अझै शक्ति भएको चट्टान हुनुहुन्छ। यीशु ख्रीष्ट कहिले पनि अन्त नहुने किसिमको चट्टान हुनुहुन्छ। उहाँमा बचाउने शक्ति छ, उहाँले जीवन दिनुहुन्छ। तर यीशु ख्रीष्ट उहाँ बचाउने ढुङ्गा मात्र हुनुहुन्न, यीशु ख्रीष्ट न्याय गर्ने ढुङ्गा पनि हुनुहुन्छ, उहाँ न्याय गर्ने ढुङ्गा पनि हुनुहुन्छ। त्यही भएर 7:8 भन्दछ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ जुन ढुङ्गालाई भवन निर्माण गर्नेले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो, र एउटा ढुङ्गो जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान जसले तिनीहरूलाई लोट्न लगाउँछ, किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्, तिनीहरूको निम्ति यस्तै हुन तोकिएको थियो। धर्मगुरुहरू र मुख्य पुजारीहरूले ख्रीष्टलाई इन्कार गरे, तर परमेश्वरले रद्द गरिएको ख्रीष्टलाई नै छानिएको र बहुमूल्य कुनै ढुङ्गो बनाउनु भयो। उहाँमा विश्वास गर्नेहरूको लागि बचाउने शक्ति छ, उहाँ विश्वास गर्नेहरूको निम्ति त्यो बचाउने ढुङ्गा हुनुहुन्छ, तर विश्वास नगर्नेको लागि उहाँ ठेस खाने ढुङ्गा अर्थात् न्याय गर्ने ढुङ्गा हुनुहुन्छ, न्याय गर्ने ढुङ्गा। त्यसकारण मत्ती 21:44 यसरी भन्दछ, मत्ती 21:44 यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्दछ यसले त्यसलाई खिच्नेछ। सो यसु न्याय गर्ने ढुङ्गा हुनुहुन्छ, यसु माथि खस्नेहरू पनि टुक्रा टुक्रा हुनेछन्, र यसु जो माथि खस्नुहुन्छ त्यो धुलो पिठो हुनेछ, धुलो पिठो हुनुहुन्छ। यसु बचाउने ढुङ्गा हुनुहुन्छ, अर्थात् यसु थुमा हुनुहुन्छ, यसु पाठो हुनुहुन्छ, तर यसु न्याय गर्ने ढुङ्गा पनि हुनुहुन्छ, यसु सिंह पनि हुनुहुन्छ, यसु तरवार आफ्नो हातमा लिएर सेतो घोडामा सवार हुने राजा पनि हुनुहुन्छ, उहाँ न्यायकर्ता पनि हुनुहुन्छ। यसु आजभन्दा 2000 वर्ष पहिले संसारमा थुमाको रूपमा क्रुसमा मर्न लाउनुभयो, कमजोर भएर कत्रिन लडेको भेडा चाहिँ आउनुभयो, आफ्नो मुख बन्द गरेर आउनुभयो, तर दोस्रो आगमनमा यसु ख्रिस्ट आफ्नो हातमा तरवार लिएर आउनुहुनेछ, संसारको न्याय गर्नलाई, जीवित र मृतकहरूको न्याय गर्नलाई उहाँ फर्किआउनुहुनेछ। फेरि यसु आउँदाखेरि उहाँ पाठकको रूपमा, थुमाको रूपमा, कमजोर पाठकको रूपमा, निर्दोष पाठकको रूपमा क्रुसमा मर्नलाई शिर झुकाएर मुख बन्द गरेर आउने हुनेवाला छैन, तर उहाँ क्रोधले भरिपूर्ण भएर क्रुसमा मर्नलाई होइन तर न्याय गर्नलाई आउनुहुनेछ, न्याय गर्नलाई। यसु ख्रिस्ट उहाँ बचाउने ढुङ्गा, साथै उहाँ न्याय गर्ने ढुङ्गा हुनुहुन्छ, न्याय गर्ने ढुङ्गा पनि हुनुहुन्छ। यसु ख्रिस्टको न्यायमा पर्नु डरलाग्दो कुरा हो, थुमाको न्याय, थुमाको क्रोधको सामना गर्नु डरलाग्दो कुरा हो। त्यो समयमा मानिसहरू यसु ख्रिस्टको थुमाको क्रोधबाट बच्नलाई मृत्युको सहारा लिनेछन्, तर मृत्यु पनि त्यतिखेर उपलब्ध हुनेवाला छैन, मृत्यु पनि लुक्नेछ, भाग्नेछ। मानिसहरूले अन्तत थुमाको क्रोध सामना गर्नुपर्नेछ। तपाईँ रेडी हुनुहुन्छ? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने के तपाईँ यसु ख्रिस्ट न्यायकर्ता न्याय एक न्यायी थुमाको क्रोधको सामु खडा हुनलाई तपाईँ तयार हुनुहुन्छ? मलाई लाग्दैन तपाईँसँग त्यति ठुलो आँट छ, हिम्मत छ। एउटा प्रधानमन्त्री, एउटा नेता, एउटा कुनै कर्मचारी ठुलो हाकिमलाई भेट्न जाँदाखेरि हाम्रो खुट्टा थरथर कामछ भने ब्रह्माण्डको राजा न्यायकर्ताको सामु खडा हुने दुस्साहसले उहाँको सामु जाने कुरा मूर्खता हो, मूर्खता हो। कोही पनि थुमाको क्रोधले भरिपूर्ण थुमाको सामु खडा हुन सक्दैन, खडा हुन सक्दैन। त्यसकारण यसु सिंहको रूपमा फर्किनुभन्दा पहिले नै थुमा क्रुसमा मर्नुहुने यसुमा शरण लिनु हाम्रो निम्ति बुद्धिमानी कुरा हो। अहिले अहिले नै समय छँदै ढिलो हुनुभन्दा अगाडि नै अनज्ञाकारी भएर वचनमा ठेस खानेहरू सबैको लागि परमेश्वरले नै अनन्त विनाश नियुक्त गर्नुभएको छ, र ती ठेस खानेहरूलाई परमेश्वरले अनन्त कालदेखि जान्नुहुन्छ। कसले परमेश्वरको वचनमा विश्वास गर्छ, कसले विश्वास गर्दैन, को यसुमा आउँछ, को यसुमा आउँदैन भनेर परमेश्वर एकदमै एक्साइटेड भएर उहाँ हेरिरहनु भएको छैन। कसले त गर्छ होला विश्वास, यसुमा आउँछ होला भनेर परमेश्वर एक एक अनजान अवस्थामा उहाँ बसिरहनु भएको छैन। तर सबै कुरा उहाँ जान्नुहुन्छ, किनकि सबै कुरा नियुक्त गर्ने नै परमेश्वर हुनुहुन्छ। सबै कुरो उहाँको सार्वभौम योजनाबाट अनन्तकाल विगतमा बनेको योजना अनुसार नै हुँदछ। त्यसकारण प्रिय मित्रहरू, भिडले यसुलाई अस्वीकार गर्दा तपाईँ र मैले चिनेको मानिसहरू, हिजोसम्म चर्च आइरहेको मानिसहरू फेरि संसारमा फर्किँदाखेरि वचन उल्लङ्घन गर्दाखेरि हामी निरुत्साहित हुनु पर्दैन। पक्कै पनि हामी त्यो कुराले हामी दुखित हुँदछौँ, चर्चबाट फर्केर जाने मानिसहरू पनि हामी प्रार्थना गर्दछौँ, अथवा जसलाई हामी सुसमाचार सुनाउँछौँ त्यो मानिसले सुसमाचार इन्कार गर्दाखेरि हामी दुखित हुन्छौँ, किनकि उसले जीवनलाई इन्कार गर्दैछ भने हामी जानिरहेका हुन्छौँ। तर पनि हामी अन्तत निराश हुँदैनौँ, हामी छक्क पर्दैनौँ, किनकि यस विषयमा वचनले हामीलाई बताइदिइसकेको छ, बताइदिइसकेको छ कि त्यहाँ ठेस खानेहरू पनि हुनेछन्, यसु ख्रिस्टसँग मानिसहरूले ठेस खानेछन्, लोट्नेछन्। कसैको लागि यसु मुक्तिदाता हुनुहुन्छ र कसैको लागि उहाँ न्यायकर्ता हुनुहुन्छ। यस बिहानी तपाईँको लागि यसु को हुनुहुन्छ? तपाईँको लागि उहाँ एक बचाउने ढुङ्गा हुनुहुन्छ कि न्याय गर्ने ढुङ्गा हुनुहुन्छ? मित्रहरू, यसु ख्रिस्ट कहाँ आउनुहुन्छ? यदि तपाईँ यसुमा आउनुभएको छैन भने र तपाईँ यसु ख्रिस्टमा शरण लिनुहोस्, यसु ख्रिस्टमा ओत लाग्नुहोस्। यसु ख्रिस्ट तपाईँको मुक्तिको चट्टान हुनुहुन्छ। क्राइस्ट इज द रक अफ यो सेल्भेसन। ख्रिस्टले तपाईँलाई बचाउन सक्नुहुन्छ। सो ख्रिस्ट को हुनुहुन्छ प्रिय मित्रहरू? ख्रिस्ट जीवित पत्थर हुनुहुन्छ, ख्रिस्ट परमेश्वरको चुनिएको जन बचाउने र न्याय गर्ने ढुङ्गा हुनुहुन्छ। भने अब हामी को हौँ जसले ख्रिस्टमा विश्वास गरेका छौँ, जो ख्रिस्टमा हामी आएका छौँ, हामी को हौँ? ख्रिस्ट जो हुनुहुन्छ उहाँले नै हाम्रो पहिचान तय गर्दछ। पदहरू पाँच र नौ र दसमा हामी यो कुराहरू देख्दछौँ। पहिले पद पाँचलाई हेर्नेछौँ। तिमीहरू पनि येशु ख्रिस्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरू चाहिँ आत्मिक घर बन्दै जाओ। पहिलो हामी को हामी जीवित पत्थरहरू हौँ। यदि येशु ख्रिस्ट चर्चको जग उहाँ जीवित पत्थर हुनुहुन्छ भने हामी उहाँसँगको एकताद्वारा हामी पनि अब जीवित पत्थरहरू भएका छौँ। हामी पनि लिभिङ स्टोन छौँ। हामी मरेको स्टोन होइन, हामी पाप र अपराधमा मरेका छैनौँ, हामी जीवित भएका छौँ, हामी बाँचेका छौँ, हामी एकसाथ मिलेर अब आत्मिक घर बनाउँछौँ, आत्मिक घर बनाउँछौँ। येशु ख्रिस्ट भवनको कुनै ढुङ्गा हुनुहुन्छ र हामी आत्मिक घर हौँ, हामी आत्मिक घर हौँ र यस घरको जग येशु ख्रिस्ट हुनुहुन्छ। उहाँ जीवित चट्टान हुनुहुन्छ, जीवित पत्थर हुनुहुन्छ र हामी पनि जीवित घर हौँ, आत्मिक घर हौँ, आत्मिक रूपमा जीवित पारिएको एक घर हौँ। यहुदी मन्दिर मृत सामग्रीहरूले बनेको मन्दिर थियो, यद्यपि त्यो हेर्नमा एकदमै सुन्दर देखिन्थ्यो। सुनको जलब त्यहाँ प्रयोग भएका बहुमूल्य धातु ढुङ्गाहरूले यहुदी मन्दिरलाई एकदमै सुन्दर देखिए तापनि त्यो मन्दिर वास्तवमा मृत कुराले बनेको मन्दिर थियो। तर हामी त जुन मन्दिरको कुरा हामी गरिरहेको छौँ, जुन आत्मिक घरको कुरा गरिरहेको छ, हामी त जीवित पत्थरले बनेका छौँ, जीवित पत्थरले बनिरहेका छौँ। हामी आत्मिक घर मन्दिर परमेश्वरको वासस्थान हामी जीवित पत्थरले बनेका छौँ, अथवा हामी जीवित पत्थरले बनेको आत्मिक घर हौँ, मन्दिर हौँ, परमेश्वरको वासस्थान हौँ। हामी हाम्रो अपराध र पाप र मरेका छैनौँ, तर नयाँ जन्म दिने परमेश्वरको आत्माको कामद्वारा परमेश्वरको लागि जीवित पारिएका छौँ। हाम्रो देश नेपाल देश काठमाडौँ विशेष गरी मन्दिरहरूले भरिएको छ। बाइबलमा पनि मन्दिर थियो, तर अब हामीसँग मन्दिर छैन, यो मन्दिर होइन, हामीसँग मन्दिर छैन। किन हामीसँग मन्दिर छैन? किनभने ख्रिस्ट हाम्रो मन्दिर हुनुहुन्छ। क्राइस्ट इज आवर टेम्पल। मन्दिर मानिसहरूले जब पुरानो कालमा परमेश्वरलाई भेट्न उनीहरूले चाहन्थे भने उनीहरू कहाँ जान्थे? उनीहरू मन्दिरमा जान्थे। अब हामी यदि परमेश्वरलाई भेट्न चाहन्छौँ भने हामी कहाँ जान्छौँ? हामी ख्रिस्ट कहाँ जान्छौँ, किनकि येशु ख्रिस्ट परमेश्वरको वासस्थान हुन्छ र अब येशु ख्रिस्टसँगको सहभागिताद्वारा एकताद्वारा हामी पनि मन्दिर भएको छौँ। हामी आत्मिक मन्दिर हौँ, चर्च आत्मिक मन्दिर हो। अब मन्दिर, अब परमेश्वर मन्दिरमा बास गर्नुहुन्न, उहाँ आफ्ना मानिसहरूको बिचमा क्रिस्चियनहरूको समुदायमा एक स्थानीय चर्चमा उहाँ बास गर्नुहुन्छ। त्यसकारण वचनले हामीलाई भन्दछ, यूहन्ना एक अध्यायको 14 पदले वचन देहधारी हुनुभयो र हाम्रो माझमा बास गर्नुभयो। यद्यपि हामीसँग चढाउनलाई पशु बलिहरू छैनन्, तर हामीसँग त्योभन्दा उत्तम बलिदान छ, उत्तम बलिदान छ। र पद पाँचले भन्दछ कि परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँछौँ। हामी हाम्रो शरीर, हाम्रो प्राण, हाम्रो स्नेह, हाम्रो प्रार्थना, प्रशंसा, दान, हाम्रो सबै कर्तव्यहरू, सबै थोक परमेश्वर कहाँ हामी चढाउँछौँ। हामी पशु बलिहरू लिएर आउँदैनौँ, तर हामी आत्मिक बलिदानहरू लिएर उहाँको सामु आउँदछौँ। र हामीले जे पनि चढाउँछौँ त्यो येशु ख्रिस्टद्वारा मात्र परमेश्वरको सामु स्वीकारयोग्य, ग्रहणयोग्य हुन्छ। हाम्रा बलिदानहरू, हाम्रो प्रार्थनाहरू, हाम्रो दान प्रशंसाहरू, हामीले दिने सबै सेवाहरू, सबै थोकहरू असिद्ध छन्, कमी कमजोरीहरूले भरिएका छन्। ख्रिस्टले हाम्रा असिद्ध बलिहरूलाई सिद्ध तुल्याउनुहुन्छ र ती बलिहरू परमेश्वरको सामु स्वीकारयोग्य हुन्छन्, स्वीकारयोग्य हुन्छन्। हामी ख्रिस्टको कारणले परमेश्वरमा स्वीकारयोग्य छौँ, तर संसारले हामीलाई अब ख्रिस्टको कारणले गर्दा घृणा गर्छन्, किनकि ख्रिस्ट हाम्रो जीवित पत्थरको रूपमा हामी उहाँको जीवनमा मात्र सहभागी हुँदैनौँ, तर हामी उहाँको दुःखमा पनि सहभागी हुन्छौँ। ख्रिस्ट जीवित पत्थर हुनुहुन्छ र हामी जीवित पत्थर हुन्, ख्रिस्टको जीवन हाम्रो जीवन भएको छ, तर ख्रिस्टको कष्ट पनि अब हाम्रो कष्ट भएको छ। ख्रिस्टलाई घृणा गर्ने संसारले आज ख्रिस्टका मानिसहरूलाई पनि घृणा गर्छन्, चर्चलाई पनि घृणा गर्छन्। त्यसैले प्रेमित्र, तपाईँको इष्टमित्र, तपाईँको आफन्तजनहरूले, समाजले तपाईँको विश्वासको मजाक उडाउँदाखेरि छक्क नपर्नुहोस्। कुनै अनौठो कुरा भइरहेको जस्तो तपाईँ नठान्नुहोस्। यो त हुनै था हुन्छ नि, आउनेवालै कुरा हो यो, किनकि ख्रिस्टसँगको एकताद्वारा हामी उहाँको कष्टमा पनि सहभागी हुन्छौँ। अब आउने आगामी वचनहरूमा हामी दुई अध्यायकै मुन्तिर हेर्दै गयौँ भने यही पत्रुसको पत्रले हामीलाई बताउँदछ कि हामी कष्ट भोग्नलाई पनि बोलाइएका छौँ। कष्ट, वी आर कल टु पेन एन्ड सफरिङ, कष्ट भोग्नलाई पनि हामी बोलाइएका छौँ। यो सन्देश, यो यस्तो प्रकारको शिक्षा तपाईँ युट्युब फेसबुकतिर पाउनुहुन्न पक्कै पनि। क्रिस्चियन जीवन दुःख कष्ट मुक्त जीवन हो भनी प्रचार गर्नेहरूको हामीलाई कुनै पनि कमी छैन। क्रिस्चियन मतलाई, क्रिस्चियन विश्वासलाई वैशाखीको रूपमा प्रयोग गर्ने मान्छेहरू धेरै छन्। तर बाइबलले हामीलाई स्पष्टसँग बताएको छ कि ख्रिस्ट जीवित पत्थर हुनुहुन्छ। ख्रिस्ट इन्कारिनु भयो, संसारले उहाँलाई घृणा गर्यो, संसारले उहाँलाई केही मोलको गनेन। आज ख्रिस्टलाई पछ्याउनेलाई पनि संसारले केही मोलको गन्दैन। चर्चलाई आज संसारले केही मूल्यको ठान्दैन, केही मूल्यको ठान्दैन। हामी ख्रिस्टमा हुनेहरू, हामी जीवित पत्थरहरू हौँ, हामी आत्मिक घर हौँ, हामी नयाँ मन्दिर हौँ। र दोस्रो पद नौले भन्दछ, पद नौमा धेरै पाउँछौँ, नौ र दसमा विशेष गरी, त तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो। प्रस्थान 19 अध्याय अनुसार, जुन अघि भर्खरै हामीले पढेका थियौँ, र त्यस अध्यायको आधारमा रहेर हामीले हाम्रो पापहरू पनि परमेश्वरको सामु स्वीकार गरेका थियौँ, र पुरानो करार, विशेष गरी प्रस्थान 19 अध्याय अनुसार पुरानो करारको मानिसहरूलाई, विशेष गरी परमेश्वरको जनहरूलाई चुनिएका वंश भनिन्थ्यो। उनीहरूलाई राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजाको रूप उनीहरूलाई वर्णन गरिएको छ। प्रस्थान 19 अध्यायले हाम्रो बारेमा भनिरहेको छैन, प्रस्थान 19 अध्यायले इस्रायलहरूको बारेमा भनिरहेको छ, जसलाई परमेश्वरले मिश्र देशको दासत्वबाट छुटकारा दिएर कनान देशतर्फ लाँदै हुनुहुन्थ्यो। सिनै पर्वतमा परमेश्वरले, सिनै पर्वतमा उहाँले बताउनुहुन्छ तिमीहरू को हो। इस्रायललाई जे जुन एउटा आदरणीय ओहदा अथवा नाउहरूले मोसाले वर्णन गरेको थिए, आज पत्रुसले त्यही नाउहरू लिएर चर्चको सन्दर्भमा लागू गर्छन्, चर्चको सन्दर्भमा एप्लाई गर्छ कि अब त्यही नाउहरू, त्यही चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा, त अब चर्च हो भनी पत्रुसले हामीलाई भन्दछ। यसको अर्थ हामी को हौँ? पहिलो, हामी चुनिएका वंश हौँ, हामी चुनिएका जाति हौँ। नबिर्सिनुहोस् प्रियहरू, यस संसारमा छौँ, हामी प्रवासी जीवन बिताइरहेका छौँ, हामीले यो कुरा बिर्सन हुँदैन। हामी को हौँ भन्ने कुरा, हामी को हौँ? हामी चुनिएका जाति हौँ, हामी फरक वंशका हौँ। इस्रायल एक राष्ट्रको रूपमा परमेश्वरका चुनिएका वंश थिए। तिनीहरू सङ्ख्यामा अरू जातिहरूभन्दा धेरै भएकाले परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभएको वा छान्नुभएको होइन, तर परमप्रभुले तिनीहरूलाई प्रेम गर्नुभएको कारणले छान्नुभएको थियो। परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरू मध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउनलाई उहाँले इस्रायलहरूलाई छान्नुभएको थियो। र यसै भन्छन् कि प्रभुको सेवक मसीह ख्रिस्ट चुनिएका जन हुनुहुन्छ, जसमा र जसद्वारा हामी पनि चुनिएका छौँ। ख्रिस्टको रूपमा, विशेष ख्रिस्टको हामी रूप परिवर्तनको घटनामा पिताले यसरी ख्रिस्टको बारेमा भन्नुभएको हामी सुन्दछौँ। पिताले आफ्नो पुत्रको बारेमा यसरी घोषणा गर्नुभएको छ, लुका 9:35, यिनी मेरा प्रिय पुत्र हुन्, यिनी मेरा पुत्र हुन् जसलाई मैले चुनेको छु, यिनको वचन सुन। सो इस्रायलीहरू परमेश्वरको चुनिएको वंश थिए, येशु ख्रिस्ट परमेश्वरको चुनिएको जन हुनुहुन्छ, र आज चर्च परमेश्वरको चुनिएका वंश, चुनिएका जाति हुन् भन्ने हामीले बुझ्नुपर्छ। र पत्रुस भन्छन् कि अब चर्च परमेश्वरको चुनिएको वंश हो, जुन यहुदी र अन्य जाति ख्रिस्टियनहरू दुवै मिलेर बनेको छ। इस्रायलीहरू परमेश्वरको चुनिएको जनग्रुप उनीहरू चुके, हामी चुकेका छौँ, सारा संसार चुक्छ, तर ख्रिस्ट चुक्नु भएन। र ख्रिस्टसँगको एकताद्वारा आज चर्च चुनिएको वंश भएको छ। चर्च भनेकै अब परमेश्वरका जनहरूको पुनः भेला हो। चर्च इज द रिग्यादरिङ अफ गड्स पिपुल, परमेश्वरको मानिसहरूको पुनः भेला हो चर्च। चर्च भवन होइन, हामीलाई थाहा छ, चर्च मानिसहरूको, परमेश्वरको जनहरूको भेला हो, समूह हो। हामी फरक जाति हौ प्रियहरू, अब हामी अब आदममा छैनौँ। एक समय हामी आदममा थियौँ, आदमको वंशका थियौँ हामी, तर अब हामी ख्रिस्टका भएका छौँ। अब हामी ख्रिस्टका हौँ, ख्रिस्ट हाम्रो सिर हुनुहुन्छ, घरको गार्जेन भन्छौँ नि, ख्रिस्ट हाम्रो गार्जेन हुनुहुन्छ, ख्रिस्ट हाम्रो सिर हुनुहुन्छ। अब हामी राई वा राजवंशी, शर्मा वा शिवाभन्दा धेरै छौँ, हामी चुनिएका जाति हौँ। यो कुरा तपाईँ मेरो दिमागमा घुस्नुपर्छ। दोस्रो, हामी राजकीय पुजारीगिरी हौँ, हामी राजकीय पुजारीगिरी हौँ, सानोतिनो होइन, हामी राजकीय पुजारीगिरी हौँ। तपाईँ कहिले सोच्नु भएको छ कि चर्चमा किन कुनै पुजारी छैन? यदि तपाईँले मलाई पुजारी ठान्नु भएको छ भने माफ गर्नु होला, म पुजारी होइन, म पुजारी होइन। कति पास्टर गुरु बाबासम्म भन्छन् मलाई, तर मलाई अप्ठ्यारो हुन्छ त्यो शब्दहरू सुन्दाखेरि। म पास्टर हो, एक गोठालो हो, तपाईँहरूको म गोठालो गर्छु, वचन खुवाउँछु, तपाईँको निम्ति प्रार्थना गर्छु, तपाईँको रेखदेख गर्छु, म गुरु बा होइन। म हामी सबैको एउटै पिता हुनुहुन्छ, मेरो पनि पिता छ, हामी सबैको परमेश्वर हाम्रो, उहाँ हाम्रो बा हुनुहुन्छ, पिता हुनुहुन्छ, बुबा हुनुहुन्छ। म तपाईँको दाजु वा भाइ बाहेक अरू केही पनि होइन, हामी एकै समानको छौँ, हामी सबै परमेश्वरको सामु पुजारीगिरी हो। तपाईँको लागि मैले प्रार्थना गरेर पाप क्षमा हुनेवाला छैन, बुझ्नुभयो? तपाईँहरूको तर्फबाट म परमेश्वरसँग प्रार्थना गरेर परमेश्वरको तर्फबाट तपाईँहरूसँग बोल्ने म त्यो प्रकारको पुजारी होइन। तपाईँले त्यसरी नछाड्नुहोला, हामी सबै पुजारी हौँ, यसको अर्थ हामी सबैसँग परमेश्वर सामु जाने विशेषाधिकार छ। यीशु ख्रीष्टले आफ्नो शरीरको पर्दाद्वारा भएर हामीलाई उहाँ परमेश्वरको सामु जाने त्यो बाटो खोलिदिइसक्नु भएको छ। जब यीशु ख्रीष्ट क्रुसमा मर्नुभयो, मन्दिरको पर्दा दुई भागमा च्यातियो, तपाईँलाई त्यो घटना याद छ। त्यसको अर्थ के हो कि अब हामी मानिस, हामी ख्रीष्टमा विश्वास गर्नेहरू, ख्रीष्टमा हुनेहरू परमेश्वरको सामु सिधै जान सक्छौँ। त्यो विभाजनको पर्खाल पर्दा अब च्यातिएको छ, हामीसँग अब प्रवेश आज्ञा छ, हरेक ख्रिस्टियनसँग प्रवेश आज्ञा छ। हामी सबैजना परमेश्वरको सामु जान सक्छौँ र प्रार्थना गर्न सक्छौँ। सिधै येशु ख्रिस्टको नाउँमा हामी सबैजना परमेश्वरको सामु, पिताको सामु जान सक्छौँ र उहाँलाई पुकार्न सक्छौँ, अब्बा पिता भन्न सक्छौँ। हामी सबै पुजारीहरू हौँ, ख्रिस्ट हाम्रो पुजारी हुनुहुन्छ पहिलो, र ख्रिस्टले आफैलाई हाम्रो लागि एकपटक र सधैँको लागि बलि गरिसक्नु भएको छ, र अझै पनि उहाँले, अहिले पनि उहाँ हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ, हाम्रो निम्ति अर्जबिन्ती चढाउनुहुन्छ। र ख्रिस्टसँगको एकताद्वारा चर्च हामी परमेश्वरका पुजारीगिरी हौँ। परमेश्वर राजा हुनुहुन्छ र हामी उहाँको पुजारीहरू हौँ। त्यसैले बाइबलले के भन्छ हामीलाई? राजकीय पुजारीगिरी, यसको अर्थ हामी राजाका पुजारीहरू हौँ, हामी राजाको सेवा गर्ने पुजारीहरू हौँ। हामी परमेश्वरको हामी पूजा गर्दछौँ, सेवा गर्दछौँ, हामी संसारको सामु परमेश्वरका पुजारीको रूपमा सेवा गर्दछौँ। र एफिसी 3:10 भन्दछ, चर्चद्वारा परमेश्वरले आफ्नो विभिन्न किसिमको ज्ञान यस संसारमा प्रकट गर्नुहुँदैछ। परमेश्वरको शक्ति प्रकट कहाँबाट हुन्छ? परमेश्वरको शक्ति कहाँबाट उहाँले छाड्नुहुन्छ, कहाँबाट त्यो शक्ति परमेश्वरले डिप्लोय गर्नुहुन्छ? चर्चबाट। परमेश्वरको शक्ति चर्चमा छ र चर्चद्वारा उहाँले संसारमा प्रकट गर्नुहुन्छ। परमेश्वरको शक्ति हाम्रो संसद भवनमा छैन, तर चर्च विश्वासीहरू बिचमा छ। त्यसैले पत्रुस भन्छन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि, किन ल्याउनु भयो, के उद्देश्यको लागि? ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। 9 सो हामीसँग ख्रिस्टको बारेमा अरूलाई बताउने जिम्मेवारी छ। छर्चसँग हामी राजकीय पुजारीगिरी हौँ, हामी राजाको सेवा गर्छौँ र राजाको तर्फबाट संसारमा हामी मानिसहरूलाई उहाँको बारेमा हामी प्रचार गर्छौँ, राजाको बारेमा अरू मानिसहरूलाई सुनाउँदछौँ, अरू मानिसहरूलाई बताउँदछौँ। त्यसैले ख्रिस्टियन विश्वासलाई, ख्रिस्टियन मतलाई जाओ र बताइदियो भन्ने धर्म भन्दछ। गो एन्ड टेल रिलिजन, पुरानो करारमा आओ चाखेर हेर भन्ने धर्म मानिन्थ्यो भने, अब नयाँ करार भनेको जाऊ गएर सुनाइदेऊ कि प्रभु भलो हुनुहुन्छ, प्रभु असल हुनुहुन्छ। सो हामी को हौँ? हामी राजकीय पुजारीगिरी हौँ। हामी को हौँ? बाइबलले हामीलाई के पनि भन्दछ अर्को? हामी पवित्र जाति हौँ, हामी पवित्र जाति हौँ। इस्रायललाई पवित्र जाति भनिन्थ्यो, फेरि पनि इस्रायललाई संसारबाट अलग परमेश्वरले अलग गर्नुभयो, उनीहरू अलग जातिको रूपमा चिनिन्थ्यो। तिनीहरू भिन्न समुदाय थिए, तिनीहरूको पहिरनदेखि लिएर भोजन, उनीहरूको जीवनशैली नै फरक थियो। तिनीहरू पवित्र हुन बोलाएका थिए किनभने तिनीहरूको परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। इस्रायली तर चुके, इस्रायलीहरू चुके, तर ख्रिस्ट जो नयाँ इस्रायल हुनुहुन्छ उहाँ चुक्नु भएन। ख्रिस्ट नयाँ इस्रायल हुनुहुन्छ उहाँ चुक्नु भएन। ख्रिस्ट परमेश्वरको पवित्र जन हुनुहुन्छ र ख्रिस्टसँगको फेरि एकताद्वारा आज चर्चलाई परमेश्वरको पवित्र जाति भनिन्छ। चर्च नयाँ इस्रायल हो, चर्च नयाँ इस्रायल हो। परमेश्वरले चर्चलाई अन्धकारको राज्यबाट ज्योतिको राज्यमा सार्नु भएको छ। एक चर्चको रूपमा हामी शुद्ध र पवित्र जीवन बिताउन चाहन्छौँ। त्यसकारण अघिल्लो हप्ताको वचनले हामीले त्यही भनिरहेको थियो कि सबै किसिमका पापहरू निन्दाहरूलाई त्याग र नयाँ जन्मेको बालकहरू जस्तै आत्मिक दूतको तृष्णा गर। हामी नयाँ गरी जन्मेका छौँ, हामी परमेश्वरले हामीलाई पवित्र वैधानिक रूपमा, कानुनिक रूपमा पवित्र उहाँले घोषित गरिसक्नु भएको छ र व्यावहारिक रूपमा पनि उहाँले हामीलाई दिनहुँ पवित्र बनाउँदै हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ। हामी पवित्र जाति हौँ, स्वभावैले अझै पनि हामी पापी छौँ, हामीमा अझै पनि पाप छ, तर ओहदागत रूपमा हाम्रो स्ट्याटस भनेको चाहिँ के हो? हामी पवित्र जाति हौँ, पवित्र जाति हौँ। परमेश्वरले संसारलाई, संसारबाट हामीलाई संसारबाट अलग गर्नुभएको छ, त्यस अर्थमा हामी पवित्र जाति हौँ। ओके, हामी कसरी पवित्र जाति? परमेश्वरले हामीलाई छुट्टै एउटा समुदाय बनाउनु भएको छ, संसारबाट उहाँले हामीलाई निकालेर एउटा समुदायमा राख्नुभएको छ। त्यसकारण जब जब कोही क्रिस्चियन, कोही मानिस प्रभुमा आउँछ, यसो क्रिस्चियन विश्वास गर्छ, त्यो मानिस संसारमै रहँदैन, त्यो मानिस चर्चको समुदायमा प्रवेश गर्दछ। किन? किनकि चर्च पवित्र जाति हो, अलग गरिएको जाति हो। संसारको समुदायहरूभन्दा चर्च समुदाय छुट्टै छ, फरक छ, र फरक हुनुपर्छ, देखिनुपर्छ। हामी अन्धकारको राज्यमा छैनौँ, हामी अन्धकारमा छैनौँ, हामी हाम्रो पापको दासत्वमा छैनौँ। त्यसकारण अब हामी शरीरका कार्यहरूलाई निर्मूल पार्न चाहन्छौँ, नयाँ जीवनको मार्गमा हामी हिँड्न चाहन्छौँ। हामी जे घोषित भएका छौँ हामी त्यो बन्न चाहन्छौँ। हामी पवित्र जाति घोषित भएका छौँ, हामी पवित्र बन्दै जान चाहन्छौँ। र अर्को कुरा, हामी को हौँ? अर्को कुरा, हामी निजी प्रजा हौँ, निजी प्रजा। एकपल्ट तिमीहरू प्रजा थिएनौ, दश पदले भन्दछ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एकपल्ट तिमीले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। आदम परमेश्वरको निजी प्रजा हुनबाट चुके। प्रजा भन्ने बित्तिकै राजा भन्ने यहाँनिर हामीले बुझ्नुपर्ने छ। परमेश्वर राजा हुनुहुन्छ, आदम हब्बा परमेश्वरको प्रजाहरू थिए र उनीहरू आदम र हब्बा परमेश्वरको शासन मुनि थिए, र अदनको बगैँचा परमेश्वरको एक किसिमको राज्य थियो, उनीहरू राज्य परमेश्वरको राज्यमा थिए, परमेश्वरसँगै थिए। तर आदम र हब्बा परमेश्वरको जनहरू हुन, परमेश्वरको प्रजा हुनबाट चुके। इस्रायल पनि चुके। इस्रायलले आदम पछिका विषय अब्राहमका बाह्र कुलमध्येबाट एक याकुबबाट आएको सन्तानलाई जनाउँछ, ती सबै चुके। तिनीहरू पनि परमेश्वरको प्रजा हुनबाट चुके। उनीहरूले परमेश्वरलाई आफ्नो राजा मानेनन्। जसरी आदमले बगैँचामा परमेश्वरको शासनलाई इन्कार गरे र शैतानको वचनलाई उसले स्वीकार गरे, त्यसरी नै इस्रायलीले पनि परमेश्वरको शासनलाई इन्कार गरे आफ्नो जीवनबाट। तिनीहरू परमेश्वरको प्रजा हुनबाट चुके, तर ख्रिस्ट चुक्नु भएन, ख्रिस्ट चुक्नु भएन। अब ख्रिस्टसँगको एकताद्वारा चर्च परमेश्वरको प्रजा भएको छ, हामी परमेश्वरको प्रजा भएका छौँ। एकपल्ट हामीले कृपा पाएका थिएनौँ, तर अब हामीले कृपा पाएका थियौँ। एक समय हामी परमेश्वरको प्रजा थिएनौँ, परमेश्वर हाम्रो राजा हुनुहुन्थेन, तर उहाँ अब हाम्रो राजा हुनुभएको छ। हामी एक समय परमेश्वरको राज्यमा थिएनौँ, हामी संसारको राज्यमा, शैतानको राज्यमा, अन्धकारको राज्यमा थियौँ, तर परमेश्वरले हामीमाथि कृपा देखाउनु भयो र उहाँले हामीलाई उहाँको उद्देश्यको राज्यमा, ज्योतिको राज्यमा, पुत्रको राज्यमा सार्नुभएको छ। हामी उहाँको प्रजा हौँ, परमेश्वर हाम्रो राजा हुनुहुन्छ, हाम्रो जीवनमा परमेश्वरले शासन गर्नुहुन्छ, ख्रिस्ट हाम्रो राजा हुनुहुन्छ। हामीले कृपा पाएका थिएनौँ, तर अब हामीले कृपा पाएका छौँ र परमेश्वरको राज्यमा हामी सारिएका छौँ। परमेश्वर हाम्रो बचाउने राजा हुनुभएको छ, हामी उहाँको बचाउने शासन मुनि ल्याइएका छौँ। र भजनले भन्दछ, अघि भर्खर हामी गाइरहेको छौँ, कृपाको सम्पत्ति उहाँले हामीलाई प्रशस्त दिनुभएको छ, थुमाको रगत मोल र जीवन, उहाँको जीवन मूल्य थियो। हामी ऋणी छौँ, कहिले तिर्नै नसक्ने गरी हाम्रो पापहरू धेरै छन्, उहाँको कृपा झनै बढी छन्। हामी कृपा पाएका मानिसहरू, प्रियहरू, हामी फरक जाति परमेश्वरका निजी प्रजा हो, निजी प्राइभेट, उहाँको आफ्नो व्यक्तिगत सम्पत्ति हो हामी, उहाँको आफ्नो सम्पत्ति हो हामी, हामी परमेश्वरका हौँ, वी बिलोङ टु गड, हामी परमेश्वरका हौँ, हामी आफ्नै होइनौँ, हामी हाम्रो परिवारको पनि होइनौँ, हामी समाजको पनि होइनौँ, हामी हाम्रो परमेश्वरका हौँ जसले हामीलाई बचाउनु भएको छ, उहाँको हामी निजी प्रजा, निजी प्रजा उहाँले हामीलाई बनाउनु भएको छ, प्राइभेट मानिसहरू हामी उहाँको हौँ। सो हामी को हौँ? हामी जीवित पत्थरहरू हौँ, हामी चुनिएका वंश हौँ, राजकीय पुजारीगिरी हौँ, पवित्र जाति हौँ, परमेश्वरका निजी प्रजा हौँ। वास्तवमा यो चर्चको विवरण हो प्रियहरू, चर्च के हो? चर्च परमेश्वरका चुनिएका वंश हो, चर्च परमेश्वरको राजकीय पुजारीगिरी हो, पवित्र जाति हो, परमेश्वरका निजी प्रजा हो। चर्च नै अब जीवित पत्थरहरू हो, चर्च आत्मिक घर हो। सो प्रिय, चर्च त्यसकारण इम्पोर्टेन्ट छ, हाम्रो पहिचान चर्चसँग जोडिएको छ, तपाईँले देख्नुहुँदैछ, चर्चसँग हामी मरिहत्य किन गर्छौँ? चर्च आउनलाई, एक ठाउँ भेला हुनलाई मरिहत्य किन गर्छौँ? किन हामी सबै सम्बन्ध, सबै भेलाहरूलाई, अरू सबै कुराहरूलाई दोस्रो स्तरमा राखेर हामी चर्चलाई प्राथमिक स्तरमा राख्छौँ? किनकि चर्च इम्पोर्टेन्ट छ, परमेश्वरले चर्चलाई इम्पोर्टेन्ट मान्नुहुन्छ, महत्त्वको ठान्नुहुन्छ उहाँले, किनकि चर्चको लागि, परमेश्वरको लागि चर्च महत्त्वपूर्ण छ। तपाईँलाई थाहा छ यस संसारमा परमेश्वर अहिले के गर्नुहुँदैछ? यस समयमा उहाँ के गर्नुहुँदैछ? यस संसारमा परमेश्वर आफ्नो चर्च निर्माण गर्नमा व्यस्त हुनुहुन्छ। गड इज बिल्डिङ हिज चर्च, परमेश्वरले अरू केही होइन तर चर्च निर्माण गरिरहनु भएको छ। परमेश्वरले आफ्नो लागि एउटा जाति निर्माण गर्दै हुनुहुन्छ, अनि निर्माण गरेको जातिभित्र उहाँले अरू मानिसहरूलाई थप्दै हुनुहुन्छ। चर्च नै परमेश्वरको निर्माण परियोजना हो, यो भाषा बुझ्नुहुन्छ होला, एक विशेष परियोजना हो, प्रोजेक्ट हो। गड इज बिल्डिङ हिज चर्च, चर्च इज गड्स बिल्डिङ प्रोजेक्ट, अ स्पेसल प्रोजेक्ट। परमेश्वरले आफ्नो चर्च निर्माण गरेर आफ्नो राज्य विस्तार गर्नुहुन्छ। चर्च राज्य होइन, फेरि तपाईँले गलत नबुझ्नु होला, चर्च परमेश्वरको राज्य होइन, चर्च परमेश्वरको राज्य होइन, गलत नबुझ्नु होला, मलाई गलत नबुझ्नु होला, मैले त्यो भनिरहेको छैन, तर चर्च परमेश्वरको राज्यको चौकी हो, चौकी हो, अर्थात् चर्च परमेश्वरको राज्यको राजदूतावास हो, दूतावास हो। परमेश्वरको राज्य कसरी विस्तार हुन्छ? जसै चर्चहरू निर्माण हुँदै जान्छन्, बुझ्नुहुँदैछ? परमेश्वरको राज्य अदृश्य छ, परमेश्वरको राज्यले उहाँको शासनलाई जनाउँछ, र परमेश्वरको शासन कहाँ छ आज संसारमा? संसद भवनमा छैन, विभिन्न सङ्घ संस्थाहरूमा छैन, बाइबल कलेजहरूमा छैन, प्रतिष्ठानहरूमा छैन, गैर संस्कारी संस्थाहरूमा छैन, मिसन एजेन्सीहरूमा छैन, परमेश्वरको शासन उद्धार पाएका मानिसहरू माझमा छ, चर्चमा छ। त्यसकारण चर्च इम्पोर्टेन्ट छ, चर्च परमेश्वरको राज्यको चौकी हो, चर्च परमेश्वरको राज्यको दूतावास हो। र हामी बाइबल कलेजहरूको विषयमा, परमेश्वर मिसन एजेन्सीहरूको विषयमा, गैर संस्कारी संस्थाहरूको विषयमा, उनीहरूको सन्दर्भमा यसरी भन्न सक्दैनौँ। चर्च ख्रिस्टको प्रतिनिधित्व गर्न, ख्रिस्टद्वारा अधिकार प्राप्त एक मात्र संस्थान हो, दि ओन्ली अथोराइज इन्स्टिट्युसन, एक मात्र अधिकार प्राप्त संस्था भनेकै चर्च हो। यो तपाईँको दिमागमा घुस्नुपर्छ, चर्च त्यसकारण इम्पोर्टेन्ट छ, चर्च त्यसकारण महत्त्व छ, महत्त्वपूर्ण छ। यी तपाईँ संसारमा परमेश्वरको शासन हेर्न चाहनुहुन्छ भने एउटा स्थानीय चर्चमा जानुहोस्, नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैन भने येशूले भन्नुभएको छ, येशूले आफ्नो शासन चर्चमा राख्नुभएको छ। त्यस कारण प्रिय मित्र, हाम्रो पहिचान एक साझा पहिचान हो, सो सेयर्ड आइडेन्टिटी, हाम्रो पहिचान, हामी चर्चका मानिसहरू हौँ। क्रिस्चियन विश्वास व्यक्तिगत तवरले परिभाषित गर्न मिल्दैन, तर सामूहिक तवरले हामीले परिभाषित गर्नुपर्दछ। एक व्यक्तिको रूपमा तपाईँ चर्च होइन, एक व्यक्तिको रूपमा म चर्च होइन, यद्यपि धेरैले भन्छ तपाईँ चर्च होइन, व्यक्तिगत रूपमा हामी म चर्च होइन, तपाईँ चर्च होइन, तर सामूहिक तवरले हामी चर्चलाई परिभाषित गर्छौँ, हामी सँगै मिलेर चर्च बन्छौँ, हामी हौ चर्च, म होइन। चर्च बहुवचन हो, एक वचन होइन, चर्च एक समुदाय हो, र तपाईँ र म समुदायको एक हिस्सा हौ, म मलाई थाहा छ आज धेरै क्रिस्चियनहरूले चर्चलाई एकदमै कम महत्त्वको ठान्छन्। तिनीहरूको चर्चप्रतिको दृष्टिकोण एकदमै सानो, तुच्छ र न्यून छ। अधिकांश क्रिस्चियनको लागि चर्च एक स्वैच्छिक सङ्गठनभन्दा बढी हुँदैन, एउटा भोलेन्टरी एउटा अर्गनाइजेसन होइन, आफ्नो इच्छामा भर पर्ने कुरा। धेरै क्रिस्चियनको लागि अब भौतिक भेला प्राथमिकतामा छैन। तपाईँ चर्च किन जानुहुन्न, किन एक ठाउँ भेला हुन्न भनेर सोध्यो भने मैले अनलाइन सङ्गति गरिरहेको छु भनेर उत्तर दिनेहरूको कमी अब पाउँदैनौँ। हामी धेरै पाउँछौँ। हामी यस्तो चुनौतीपूर्ण समयमा जिइरहेका छौँ, यस्तो चुनौतीपूर्ण समयमा। प्रिय, तपाईँसँग चर्च नजाने धेरै कारणहरू हुनसक्छन्। सायद यस बिहानी पनि तपाईँसँग चर्च नआउने केही कारणहरू थियो होला, केही बहानाहरू थियो होला, तर तपाईँ यहाँ हुनुहुन्छ। प्रभुले तपाईँलाई यहाँ ल्याउनु भएको छ, एक ठाउँ भेला पार्नुभएको छ, परमेश्वरले आत्माले तपाईँलाई तानेर ल्याउनु भएको छ। प्रिय, हामीसँग चर्च नआउनलाई धेरै कारणहरू भए तापनि तपाईँ र म चर्च आउनु भने त्यो एउटै कारण छ कि चर्च तपाईँको आत्मिक परिवार हो, तपाईँको घर हो। चर्च नै यस्तो समुदाय जहाँ तपाईँ बिलङ हुनुहुन्छ, तपाईँ चर्चको हो। तपाईँको वृद्धिको लागि परमेश्वरको योजना एउटा स्थानीय चर्च हो। तपाईँको एक स्थानीय चर्चको हिस्सा नबनी आफूलाई एक क्रिस्चियन दावी गर्न सक्नुहुन्न। हामीलाई थाहा छ भेडा बगालमा रहन्छ, हामीलाई थाहा छ शरीर अङ्ग शरीरमा रहन्छ, र हामीलाई यो पनि थाहा हुनुपर्छ कि एक साँचो क्रिस्चियन साँचो चर्च समुदायमा रहन्छ। र जसरी भेडा बगालमा सुरक्षित हुन्छ, एक क्रिस्चियन चर्च समुदायमा सुरक्षित हुन्छ। चर्चबाट टाढा रहेर हामी कमजोर हुन्छौँ, हामी हराउँछौँ। कसैले यसरी भनेका छन्, सायद तपाईँले एउटा त्यो पुस्तक पाउनुभयो होला, चर्चलाई पुनः पत्ता लगाउन, त्यो पुस्तकको पछाडि पनि लेखिएको छ यो एउटा उद्धरण। चर्च बिनाको क्रिस्चियन भनेको समस्यामा परेको क्रिस्चियन हो। चर्च बिनाको क्रिस्चियन भनेको समस्यामा परेको क्रिस्चियन हो। अ क्रिस्चियन विदाउट चर्च इज अ क्रिस्चियन इन ट्रबल। त्यसैले परमेश्वरले हामीलाई कहिल्यै एक्लै छोड्नुहुन्न। परमेश्वर जान्नुहुन्छ हामी कमजोर छौँ, हामी संसारमा प्रवासी छौँ। पत्रुसको पत्रको मुख्य आशय नै थियो, हामी प्रवासीहरू हौँ, र उहाँलाई थाहा छ, परमेश्वरलाई थाहा छ कि हामी कमजोर छौँ, र हामी बगाल छोड्ने प्रवृत्तिका छौँ, बगाल छोड्न चाहने किसिमका छौँ हामी। तर परमेश्वरले हामीलाई हाम्रो कमी कमजोरीहरू थाहा गरिकन परमेश्वरले हामीलाई चर्चमा जहाँ हामी सुरक्षित हुन्छौँ त्यहाँ राख्नुहुन्छ। जब परमेश्वर तपाईँलाई बचाउनुहुन्छ, उहाँले तपाईँलाई एउटा समुदायको सन्दर्भमा बचाउनुहुन्छ। उहाँले तपाईँलाई अनाथ छोड्नुहुन्न। कोही पनि क्रिस्चियन, कुनै पनि क्रिस्चियन अनाथ हुँदैन। जब परमेश्वर तपाईँको पिता बन्नुहुन्छ, उहाँको मानिसहरू तपाईँको परिवार बन्दछ। जब तपाईँ ख्रिस्ट जीवित पत्थर कहाँ आउनुहुन्छ, तब तपाईँ जीवित पत्थरहरू कहाँ आउनुहुन्छ। जब तपाईँ ख्रिस्ट जीवित पत्थरहरू आउनुहुन्छ, तपाईँ जीवित पत्थरहरू कहाँ आउनुहुन्छ, तपाईँ चर्च समुदायमा एउटा आत्मिक घरमा आउनुहुन्छ। तपाईँ यसरी भन्न सक्नुहुन्न कि म ख्रिस्ट चाहन्छु तर उहाँको मानिसहरू चाहदिनँ। यु कान्ट से द्याट, त्यो भन्न सक्नुहुन्न। आई वान्ट ख्राइस्ट बट आई डोन्ट वान्ट द्याट चर्च, द्याट पिपल, म त्यो मानिस चाहदिनँ। यसरी भन्न मिल्दैन। यद्यपि चर्चमा हामीले धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ, हामीलाई मन नपरेको मान्छेहरूलाई हामीले भेट्नुपर्ने हुन्छ चर्चमा, हामी छेउमा बसेको मानिसहरूको गायनले हामीलाई असर गरिरहेको हुन्छ, लय कचोट मिलिरहेको हुँदैन, त्यही पनि उच्च आवाजमा गाइरहेको सुन्दाखेरि कचोट अप्ठ्यारो हुनसक्छ, सायद हाम्रो नजिकको मानिसको काखी गनाउन सक्छ, अथवा उनीहरूले प्रयोग गरेको पर्फ्युम धेरै कडा हुनसक्छ। बेहोरा सकेको मानिसहरू हामी चर्चमा भेटाउँछौँ, हामी पनि त्यही मानिसहरूमध्येका हौँ, अनि हामीलाई लाग्छ कि चर्च जानुको के फाइदा छ, यति असहज बना, यति अप्ठ्यारो कुराहरू मैले सामना गर्नुपर्छ, त्यही मान्छेलाई फेरि हेर्नुपर्छ, जेमिसी भन्नुपर्छ, त्यही मान्छेलाई फेरि मैले हालखबर सोध्नुपर्छ, बरु म आफूले मन पराएको आफ्नो विचार मिल्ने मानिसहरूसँग रहन चाहन्छु, बस्न चाहन्छु, एक ठाउँ रहन चाहन्छु। चर्चबाट उम्किने त्यहाँ धेरै कारण हुनसक्छ, तर प्रियहरू हामीले बुझ्नुपर्ने कुरा के छ भने, यही हाम्रो अप्ठ्यारो, यही परिस्थितिहरूद्वारा, यही असहज परिस्थितिद्वारा, यही चर्चको लथाङ यता चर्चको एक प्रकारको कमी कमजोरीहरूद्वारा परमेश्वरले तपाईँ र मलाई पवित्रीकरणमा वृद्धि गराउनुहुन्छ। यही समुदायमा तपाईँलाई तपाईँ र मलाई परमेश्वरले सहन सिकाउनुहुन्छ, प्रेम गर्न सिकाउनुहुन्छ, क्षमा दिन सिकाउनुहुन्छ, एकअर्काको भलाइ भलो चिताउन उहाँले सिकाउनुहुन्छ। र तपाईँको छेउमा बसेको मानिसको गायन सुरतार नमिले तापनि मिठो लाग्न थाल्दछ, मिठो लाग्न थाल्दछ। तपाईँ जब फर्केर हेर्नुहुन्छ त्यो व्यक्तिलाई, यद्यपि उसँग त्यति राम्रो आवाज छैन तर हेर त उसले कति राम्ररी उद्धारको गीत गाएको, मेरो भाइ हो फलाना, मेरो बहिनी हो। पर्सपेक्टिभ चेन्ज हुन्छ, तपाईँले हेर्नु दृष्टिकोण परिवर्तन हुन्छ। सुप्रियहरू, तपाईँले मेरो प्रश्न यस बिहान यही छ कि तपाईँ कुनै समुदायको हुनुहुन्छ? यस बिहानी समय तपाईँ कुनै समुदायसँग जोडिनु भएको छ? तपाईँ यसरी भन्न सक्नुहुन्न कि म काठमाडौँमा बस्छु तर म फलाना चर्चको, म गाईगढको चर्चको, म खोटाङको चर्चको। मैले भनिरहेको छु तपाईँ यहाँ एउटा समुदायसँग हुनुहुन्छ, एउटा चर्चसँग तपाईँ जोडिनु भएको छ। यदि तपाईँ यस चर्चमा नियमित रूपमा आउनुहुन्छ भने तपाईँले यस चर्चमा सामेल हुने विचार गर्नुपर्छ। यो क्रिस्चियनले चर्च सेवामा उपस्थित हुनेभन्दा बढी गर्नुपर्छ, चर्च एटेन्ड गर्नेभन्दा बेसी गर्नुपर्छ, चर्चमा हामी सामेल हुनुपर्छ, जोइन हुनुपर्छ। बुझ्नुहुँदैछ? एटेन्ड मात्र होइन, धेरैको भनाइ छ सङ्गति गरे जहाँ पनि हो सङ्गति जान, आज यो हप्ता यो चर्चमा जान्छु, अर्को हप्ता त्यो चर्चमा जान्छु, सङ्गति त हुन्छ जहाँ पनि होइन। तर बाइबलले हामीलाई, हाम्रो क्रिस्चियन जीवनलाई त्यसरी वर्णन गर्दैन। हामी एउटा समुदायको हुन्छौँ, एउटा चर्चको हुन्छौँ, एउटा चर्चमा हामी सामेल हुन्छौँ, जहाँ हामीलाई मान्छेले चिन्छ र हामी अरूहरूलाई चिन्छौँ, जहाँ हामी एउटा करारीय सम्बन्धमा प्रवेश गरेका हुन्छौँ। तपाईँ मेरो घोटाला गर्नुहोस्, म तपाईँको घोटाला गर्छु। एउटा क्रिस्चियन चर्चमा सामेल हुन्छ, एउटा चर्च परिवारमा सामेल हुन्छ, आबद्ध हुन्छ, एक हिस्सा बन्छ। ऊ एक कोठे क्रिस्चियन भएर रहनमा सन्तुष्ट हुँदैन, ऊ एक इन्टरनेटे क्रिस्चियन भएर पनि रहनमा सन्तुष्ट हुँदैन। र म पक्का छु कुनै पनि क्रिस्चियन अनलाइन स्वर्ग जान चाहँदैन, सबै भौतिक स्वर्गै जान चाहन्छ। यहाँ बसेर स्वर्ग एटेन्ड गर्न कोही पनि चाहँदैन, सबैजना त्यहाँ जान चाहन्छ भने हामीले चर्चलाई, भौतिक चर्चलाई, भेलालाई प्राथमिकतामा राख्नुपर्छ। र एक साँचो क्रिस्चियन जुनसुकै चर्चमा सामेल हुँदैन तर ऊ एक साँचो र बाइबलले चर्चमा सामेल हुन्छ, बाइबलले चर्चमा सामेल हुन्छ। ख्रिस्ट र सुसमाचार प्रचार गर्ने चर्चमा सामेल हुन्छ, परमेश्वरको सम्पूर्ण अभिप्राय प्रचार गर्ने चर्चमा सामेल हुन्छ, स्वास्थ्य र समृद्धि प्रचार गर्ने चर्चमा सामेल हुँदैन। यद्यपि त्यसलाई चर्च नै हामी भन्दैनौँ। मलाई कहाँ फाइदा हुन्छ भनेर साँचो क्रिस्चियन चर्च चाहारी हुँदैन, तर कहाँ परमेश्वरको वचनलाई नलुकाइकन, नशर्माइकन, जस्ताको त्यस्तै प्रचार हुँदछ, कहाँ ख्रिस्ट प्रचार हुँदछ, कहाँ परमेश्वरको सम्पूर्ण काउन्सिल, सम्पूर्ण अभिप्राय प्रचार हुँदछ, बाइबल प्रचार हुने, सुसमाचार प्रचार हुने, पाप देखाइदिने, आउँदो दिनको न्यायको बारेमा चेतावनी दिने चर्च खोजेर जान्छ। आफूलाई सहज हुने चर्च जाँदैन, आफूलाई उचाल्ने चर्च जाँदैन, आफूलाई प्रशंसा गर्ने चर्च जाँदैन, तर पाप देखाइदिने, पाप प्रकट गरिदिने चर्च जाँदछ। त्यस कारण पावल वासरको भाषा सापट्टि लिएर भन्नुपर्दाखेरि, तपाईँ तपाईँको घरको नजिकको चर्च होइन तर बाइबलको नजिकको चर्च खोजेर जानुहोस्। तपाईँ तपाईँको घरको नजिकको चर्च होइन, बाइबलको नजिकको चर्च खोजेर जानुहोस्। Don't go to church that is near your house. Go to church that is near to the Bible, to the heart of God. Parmeshwarko hriday ko najik ko church janos. Priyaru, yadi Parmeshwar apno church nirman garna ma lagi parnu bhayeko chha bhane tapai uha ko nirman pariyojana ko ek hissa bannu parcha. Ra tapai Christ ma aera church ko ek hissa banna saknuhuncha jo church ko nimti jibit ra kune dhunga hununcha. Priyaru, Adam ra Hawale bagaicha chhare dekhi uso. मानिसहरू बगैँचाको बाहिर घरहरू निर्माण गर्नमा व्यस्त छन्। मानिसले आफ्नो पहिचान तिनीहरूले निर्माण गर्ने थोकहरूमा खोजिरहेका छन्। तर बाइबलको अनुसार हामीले निर्माण गर्न सक्ने थोकहरूमा हामी हाम्रो पहिचान भेटाउँदैनौँ, तर परमेश्वरले निर्माण गर्नुभएको कुरामा हामी हाम्रो पहिचान भेटाउँदछौँ। अर्को शब्दमा भन्नुपर्दा हामी आफ्नो पहिचान ख्रीष्टको समाप्त भएको काममा पाउँदछौँ। उहाँमा हाम्रो जीवनको अर्थ कारण जिउनुको उद्देश्य हामी पाउँदछौँ। त्यसैले अब हामी म को हुँ भनेर प्रश्न गर्दैनौँ, तर म कसको हुँ भनेर प्रश्न गर्छौँ। हामी ख्रीष्टका हौँ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ। हामी परमेश्वरका जनहरू हौँ। हामी अब आफूलाई शरीर अनुसार परिभाषित गर्दैनौँ। प्रिय संसारमा सबै कुरा परिवर्तन हुन्छ, मानिसहरू परिवर्तन हुन्छन्, हरेक थोक परिस्थितिहरू परिवर्तन भएर जाँदछ, तर जीवित पत्थर ख्रीष्ट कहिल्यै परिवर्तन हुनुहुन्न। प्रियहरू, त्यसकारण हामी उहाँ कहाँ जाउँ र ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारी गिरीको निम्ति जीवित पत्थरहरू झै आत्मिक घर भन्दै जाउँ। आउनुहोस् हामी प्रार्थना गरौँ।